नमस्कार। अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। नेपालीहरूको दोस्रो महान पर्व तिहार आजदेखि शुरू भएको छ। यस अवसरमा हामी सम्पूर्ण श्रोताहरूमा शुभकामना पनि व्यक्त गर्न चाहन्छौ। र अब लागौं आजको विषयतर्फ। नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा रहेको छ। अघिल्लो वर्ष भ्रष्टाचार निवारण सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालको स्थान थोरै सुधारोन्मुख देखिएको छ। 180 मुलुक मध्ये नेपाल 35 अंक पाएर 108 स्थानमा रहेको छ। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अंगीकार गरिएको सरकारले दावी गरे पनि भ्रष्टाचार निवारण सम्बन्धी सूचकांकमा खासै प्रगति, खासै सुधार हुन सकेको देखिँदैन। यति बेला भ्रष्टाचार निवारण सम्बन्धी ऐनहरूमा छलफल पनि चलिरहेको छ। यसलाई प्रभावकारी बनाउनु पर्नेमा पनि विज्ञहरूले जोड़ दिएका छन्। अर्कोतर्फ मन्त्री परिषदको नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट उन्मुक्ति पाउने व्यवस्थाको अन्त्य हुनुपर्ने पनि बताउँदै आइएको छ। आज हामी भ्रष्टाचार निवारणमा भएका पछिल्ला प्रयास, यसले दिने संकेत लगायतका सन्दर्भमा वरिष्ठ अधिवक्ता श्री हरि अर्यालसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। श्री हरि अर्यालज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
अब भ्रष्टाचारको यो सूचकांक हेर्दा भ्रष्टाचार निवारणमा खासै आशा गर्ने ठाउँ नेपालको देखिँदैन। तथापि अघिल्लो वर्षको ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको जुन सूची छ यसमा चाहिँ दुई अंक भनौं दुई स्थान अलिकति सुधार देखिएको छ नेपालको। तथापि यसबाट चाहिँ आशा गर्त गर्न सकिन्छ, तर गर्नुपर्ने यो भ्रष्टाचार निवारणका लागि थुप्रै प्रयासहरू गर्न हामीले बाँकी छ। पछिल्ला प्रयासहरूलाई यहाँले कसरी हेर्नु भएको छ, जसले चाहिँ के हाम्रो सकारात्मक संकेत दिन सक्छ पछिल्ला प्रयासहरूले?
खास यो प्रयास भनेको मुख्य कुरा के हो भने इमान्दारीपूर्वक प्रयास भएको भन्ने सब भइराखेको छ भन्ने नै मलाई लाग्दैन। किनभने नारा चाहिँ नि जहिले पनि दिइन्छ, जुनसुकै सरकारले नि भ्रष्टाचार विरोधी भ्रष्टाचार शून्य सहनशीलता भनेर नारा जहिले पनि दिएको हुन्छ, तर परिणाम निस्किने किसिमको चाहिँ काम इमान्दारीपूर्वक भइराखेको स्थिति देखिँदैन। मैले भन्न खोजिरहेको जुनसुकै सरकार भए पनि त्यो सरकारले को प्रतिबद्धता ओठे प्रतिबद्धता छ व्यवहारिक रूपमा चाहिँ यो यसको परिणाम आउने गरेर काम गर्नका लागि त धेरै प्रयास र धेरै प्रयत्नमा गर्नुपर्छ। त्यो प्रयास सिन्सियर त्यो प्रयास भइराखेको स्थिति नै देखिँदैन। त्यस कारणले अब कहिलेकाहीँ दुई अङ्क घट्नु, दुई अङ्क बढ्नु भिन्दै कुरा हो। जस्तै भनौँ न तपाईँको सामान्यतया सुशासनतर्फ मुलुकको चाहिँ ऊ हो कि लक्षित छ कि भनेर भन्नका लागि त 50 अङ्क कमसेकम ल्याउनु पर्यो कि 33 अङ्कबाट 35 अङ्क हो, 35 37 फेरि 33 हुन्छ। अब यो 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 भइरहन्छ, चलिरहन्छ यस्तो कुरो। तर मूलत के छ भने 50 अङ्क ल्याउन सक्यो भनेदेखि त्यस अवस्थामा मुलुक सुशासनतर्फ गएको रहेछ, भ्रष्टाचार निर्णयकरणतर्फ गइरहेको रहेछ भन्ने कुरा थाहा हुन्छ। त्यस कारण मैले भन्न खोजिरहेको जाने कुरा के भने जुनसुकै सरकारको पालामा पनि धेरै ठुल्ठुला काण्डहरू भएका छन्। हेर्नुहोस् है, सेवाग्राहीले त्यत्तिकै दुःख पाइराखेका छन्, अदालततिर पनि मानिसहरूको गुनासो त्यत्तिकै छ। होइन, मूलत यो चाहिँ उसको चाहिँ कार्यकारी प्रमुखको रूपमा रहेको प्रधानमन्त्री जो हुन्छन् त्यो प्रधानमन्त्रीको कार्यकालमा धेरै घोटालाहरू भइरहेका छन्। अब अहिले पनि हेर्नुहोस् न, अब चाहिँ लाभै मर्ने कुरो, त्यो चाहिँ आफ्नो नाममा हुँदा पनि नभएको जग्गा चाहिँ के छ भनेदेखि त्यो दिएर दान दिएर अब चाहिँ त्यो अदालतले रोकिदियो, हेर सबै अदालतले रोकिदियो अस्थायी रूपमा भए पनि रोकिदियो र त्यो यथार्थमा त्यो रोकिन्छ भने किनभने रोकिनु पनि पर्छ। किन रोकिनु पनि पर्छ भने जुन व्यक्तिस्त राज्यले चाहिँ मुद्दा चलाएको छ, जुन राज्यको कुनै चाहिँ निकायले चाहिँ दोषी ठहर गरेको छ, त्यस्तो व्यक्तिबाट चाहिँ के छ भनेदेखि कुनै पार्टीले दान ग्रहण गर्ने भन्ने कुरा सुशासनको पर्याय त हुनै सक्दैन, असम्भव। त्यसैले मैले भने यो प्रधानमन्त्रीले मात्रै यसो गऱ्यो भन्न खोजिएन है, अरू प्रधानमन्त्रीहरूले पनि मैले के नेता फरक होला, प्रधानमन्त्री फरक होला, टाइम टेबल अनुसार तिनको प्रवृत्ति एउटै छ, त्यो प्रवृत्ति यहाँ चाहिँ सुधार नआएछ, म नेताको प्रवृत्तिमा सुधार नआएछ, म सुशासनको कल्पना नेताको भाली भाषण गर्ने एउटा कुरो मात्रै हुन्छ, यथार्थ जनताले देशले सुशासनको चाहिँ अनुभूति गर्न चाहिँ पाउँदैन।
भनेपछि अब राजनीतिक दलहरूको जुन खालको प्रवृत्ति छ, जुन खालका गतिविधिहरू छन्, यसले चाहिँ भ्रष्टाचार निवारणमा जुन खालको सुधार देखिनेको साटो झन्झन यसले चाहिँ प्रशय दिइरहेको पछिल्ला जुन घटनाक्रमहरू यहाँले उल्लेख गर्नुभयो त्यसले देखाउँछ।
हो नि, त्यही जस्तो तपाईँले यो सुधार गर्नलाई चाहिँ धेरै ठाउँमा कतिको शासन मुलुकमा कायम गर्नुको लागि कहाँ कहाँ सुधार हुनुपर्छ भन्ने कुराको पहिला फेरि यस्तो एउटा बनाउनु पर्यो कि शिक्षा हेर्नुहोस् न, शिक्षक कहाँ, शिक्षाको आज स्तर कति लगानी भएको छ शिक्षामा, तर शिक्षाले देखि दिइरहेको छ त परिणाम, विश्वविद्यालयमा सबै तालाबन्दी हुन्छ, फेरि तालाबन्दीको कुरा चर्चा चलिरहेको छ है, फेरि तालाबन्दीको स्वास्थ्यमा तपाईँहरू त्यस्तै किसिमको अवस्थाहरू छन् है। अब मैले भन्नु खोजे नि सामाजिक क्षेत्रकोमा जुन किसिमको सुधार हुनुपर्थ्यो, सुधार लगानी अनुसार सुधार होइन झन्झनै त्यो चाहिँ विकृत भएर गइराखेको छ भन्ने कुरा आम रूपमा मान्छेको बुझाइ छ र तथ्याङ्कले पनि त्यस्तै कुरा भन्छ। त्यसकारणले कुन ठाउँबाट चाहिँ सुशासनको काम सुरु भएर त्यसले परिणाम दिन थाल्यो त भन्दाखेरि त्यस्तो किसिमको स्थिति पाउनु साह्रै मुस्किल पर्छ, साह्रै नै मुस्किल पर्छ। जति अहिले विकास भइरहेको छ, यो विकास त तपाईँको के छ भने जुनसुकै सरकार भए पनि यति विकास त भइहाल्छ, कुनै सरकारको विशेष प्रयासले देशमा सुशासन चाहिँ अब चाहिँ प्रारम्भ हो भन्न सक्ने स्थिति छैन। यसकारण चाहिँ प्रचण्डको सरकार होस्, शेरबहादुरजीको सरकार होस्, चाहे ओलीजीको सरकार होस् है, जुनसुकै सरकारले पनि गर्ने कुरा यही हो, अलिकति तलमाथि पर्ला तर सुशासन दिने किसिमबाट चाहिँ काम भइरहेको स्थिति छैन। अब यो विषयमा पहिला कुरा के बुझ्नु पर्थ्यो भने सुशासन भने के हो भन्ने कुरै नेतृत्व तहले बुझ्नु पर्यो क्या, के हो सुशासन पहिला जनतालाई बुझाउनु पर्यो, अनि त्यो सुशासन प्राप्त गर्नको लागि त प्रधानमन्त्रीको नेतृत्वमा जुन सरकार छ त्यसले कसले के स्टेप चालेर चाहिँ आफ्नो काममा अगाडि बढाइरहेको छ त, बढाउन लागेको छ त, त्यो भन्ने कुरा जनतालाई बुझाउन सक्नु पऱ्यो, त्यो अनुसार परिणाम दिन पनि सक्नु पऱ्यो। अब त्यो किसिमको स्थिति छैन भनेदेखि तपाईँको त्यो भनेदेखि सुशासन भन्ने मुलुकमा चाहिँ कायम भइरहेको छ। अब अर्को वर्ष चाहिँ अलिकति चाहिँ ट्रान्सपरेन्सीको रिपोर्टमा पनि राम्रै परिणाम आउने किसिमबाट कुरा होला, पैँतिस कमसेकम 40-42 होला यो वर्ष, अर्को वर्ष चाहिँ 50 काट्ला भन्ने हुन्छ नि एउटा, त्यो लक्ष्यसहित काम भइराखेको स्थिति। यो सरकारले त त्यो ट्रान्सपरेन्सीको इन्टरनेसनल रिपोर्टलाई त नोटिसमा लिँदैन, एकचोटि एउटा चाहिँ तपाईँको मन्त्रीले 4-5 वर्ष अगाडि है एउटा मन्त्री त त्यो ट्रान्सपरेन्सीले रिपोर्ट दिएर हुन्छ, त्यो रिपोर्टलाई म खारेज गरिदिन्छु भनेर बाहन गरेँ। अब ट्रान्सपरेन्सी इन्टरनेसनल भनेको तपाईँको चाहिँ के छ भने युएनले पनि युएनसित आबद्ध संस्था पनि हो कि, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भएको संस्था पनि हो। अब त्यस्तो संस्थाको चाहिँ प्रतिवेदनलाई यहाँको मन्त्रीले खारिज गरिदिन्छु भनेर पनि प्रारण गरे। त्यस कारणले मैले भन्नु खोजे कि सुशासन भनेको बुझ्ने कोसिस पनि गरेका छैन, बुझ्ने कोसिस पनि गरेका छन्, त्यो लक्षित भएर चाहिँ काम गरेको परिस्थिति पनि जसरी हुन्छ सत्तामा टिकिरहेछ, सत्तामा कहिले कसरी सत्ताबाट कसरी हटाउने र कसरी सत्तामा आफू टिकिराख्ने, अहिले नै भनौँ न 2 वर्ष को चाहिँ सरकारको टाइम भनिएको छ, अहिले पनि जहिले पनि सरकार यो 2 वर्ष टिक्छ भनेर भन्नुपर्ने अवस्था छ, अर्कोले चाहिँ फेरि हामी चाहिँ सडकमा भिटिआर निकालिदिन्छौँ भनेको छ, यसले जनतामा के सन्देश जान्छ, केही न केही काम गरेको छ, कतै न कतै केही न केही काम गरिरहेको छ भने जनताले यस्ता झगडियाले गरेका कामलाई पनि विश्वास गर्न सकिन्छ भनेर जनताले त्यसरी हेर्छ हेर्नुहोस् है। त्यस कारण अहिले बोलीमा व्यवहारमा नेताहरूले चाहिँ के छ भने आफूलाई संयुक्त राख्नुपर्छ, त्यसो हो भने पनि अहिले केही न केही के हुँदैछ भन्ने सोच्छ, जस्तो सरकारले अथवा राजनीतिक दलहरूले बोलेका आफ्नै कुराले पनि जनताले चाहिँ सुशासनमा प्रवर्धन गरिरहेको छ यिनीहरूले भन्ने कुरा जनता बताउँदैन।
अब भ्रष्टाचार निवारणका लागि सुशासन अनिवार्य शर्त हो र अहिले चाहिँ सुशासन चाहिँ एउटा नाराका रूपमा सीमित भएको छ। अब सुशासन भनेको अब व्यवहारमा देखिने कुरा हो, नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विषय पनि हो। अब एक हिसाबमा अब भ्रष्टाचारमा शून्य सहनशीलताको जुन खालको सरकारको नीति छ, सबै सरकारहरूले यो नीति अंगीकार गरेको दावी गरेका छन्, तर अब यो नीति र व्यवहारमा तालमेल हुन सकिरहेको अवस्था छैन। अब यसलाई चाहिँ सँगै कसरी लान सकिन्छ? हाम्रा जुन खालका एउटा सरकारको एउटा बोल्ने नीति छ, नीति हुन्छ एउटा नारा, तर व्यवहारमा अर्कै देखिन्छ। प्रत्येक सरकारको एउटा भनौँ न त्यो हेर्ने हो भने, अब यसलाई चाहिँ कसरी सँगै लान सकिएला? जुन खालको नीति, जुन खालका भाषणहरू, जुन खालको नाराहरू सरकारले लिन्छ, त्यसलाई चाहिँ व्यवहार त अगाडि बढाउनको लागि के गर्नुपर्छ? अब
के गर्नुपर्छ भन्ने कुरा त यो सैद्धान्तिक कुरा हुन्छ, के गर्नुपर्छ भन्ने कुरा त यसो गर्नुपर्छ भन्यो उपदेश दिए जस्तो हुन्छ, त्यसले पनि केही परिणाम पनि दिँदैन। मूलत चाहिँ भन्ने हो भनेपछि अहिले हेर्नुहोस् न, ठुला ठुला राजनीतिक दलहरूले आफ्नो निकट आफ्नो आफ्नो तपाईँको चाहिँ उसमा आफ्ना कार्यकर्तालाई जोगाउनको लागि कति ठुला प्रयास र प्रयत्नहरू भइरहेका छन्। अब भनौँ न एउटा कुरा तपाईँलाई सानो उदाहरण दिउँ। अब अहिले चर्चामा भइरहेको रवि लामिछाने, रवि लामिछाने चुनावमा जिते आए, एकचोटि एउटा स्क्यान्डल हो, त्यसपछि त्यसबाट चाहिँ फेरि चाहिँ राजीनामा गरे, छोडे, फेरि चाहिँ त्यहाँबाट चुनाव जिते, फेरि चाहिँ गृहमन्त्री प्रधानमन्त्री भयो। मैले एउटा कुरा बुझ्दै नबुझेको कुरा के हो भने, एकैपटक रवि लामिछानेलाई उप प्रधानमन्त्री र गृह मन्त्रालय जस्तो महत्त्वपूर्ण पोर्टफोलियो दिने गरेर दुईजना नेता प्रचण्डजी र ओलीजीले मिलेर किन त्यो चाहिँ उनलाई त्यो त्यसरी दिनुपर्ने अवस्था पर्यो? एउटा उप प्रधानमन्त्री सान्सुन गुरुङ उप प्रधानमन्त्री भनेको त खेलाची होइन नि त, त्यसमाथि नै गृह मन्त्रालय नै किन उसले माग्यो र किन चाहिँ उसलाई दिनुपर्ने अवस्था आयो? यो कुरा चाहिँ अहिले छर्लङ्ग भएको छैन, छर्लङ्ग भएको छैन। त्यस कारण अहिले हामी चाहिँ के छ भने रवि लामिछानेलाई गाली गरिरहेको छौँ, रवि लामिछानेले पटक्कै राम्रो काम गरे आएन, सारा चाहिँ झन्झट झमेला गराइदिएको छ, तर त्यो झन्झट झमेलालाई चाहिँ बाट पार पर्नको लागि उसले चाहिँ गृह मन्त्रालय उप प्रधानमन्त्री मागेर छ। त्यो मागेको कुरा चाहिँ यहाँका नेतृत्ववर्गले दिँदा रहेछन्, पटक पटक दिँदा रहेछन्। त्यस्तो त्यस्तो किसिमको व्यक्तिलाई त्यसरी चाहिँ प्रोत्साहित गर्ने किसिमबाट काम जब देशमा हुन्छ भने त्यस अवस्थामा सुशासन दिन्छन् यी नेताले भनेर चाहिँ कसरी हामीले विश्वास गर्ने? यो यो कुरो यो त धान जस्तै छर्लङ्ग छ। दोषी दोषी भनौँ न, अब अब अभियोग लागिराखेको छ रवि लामिछानेलाई, दोषी त मैले कसरी भनौँ र म को हुँ र दोषी भन्ने, त्यत्रो अभियोग लागिरहेको छ, त्यस्तो अभियोग लागिरहेको मानिसले आफ्नो माथि लाग्न सक्ने अभियोगलाई घाकछोप गर्नका लागि त्यत्रो नेताहरूलाई, त्यत्रो ठुलो नेताहरूलाई प्रभाव पारेर उनीहरूलाई प्रभावित गरेर त्यत्रो पद हत्याउन सक्ने अवस्थामा चाहिँ के चाहिँ रवि लामिछाने रहेछन् भने, हामीले मैले भन्नु खोजेँ सुशासन दिनका लागि त्यहाँ कति गम्भीर हुनु पर्दो रहेछ त भन्ने कुरा चाहिँ नेताले सोचेकै रहन्छन् क्या। त्यसले गर्दा अहिले अहिले देशमा यत्रो बवाल भइरहेको छ, सहकारी पीडितहरू कसरी, यो सहकारी नै भन्नु न, कुशासनको त ज्वलन्त उदाहरण होइन, त्यत्रो सहकारी खोल्नलाई अनुमति दिन सक्छ, तिनीहरूलाई निगरानी गर्ने पक्ष त केही पनि रहन्छ नि त, होइन, निगरानी गर्नु पऱ्यो नि त, कुनै किसिमको चाहिँ संस्थाहरू खोल्नको लागि आर्थिक उयोहरूलाई स्वीकृत दिन जति सहिलो छ त्यसलाई मोनिटरिङ गर्ने चाहिँ मेकानिजम कहाँ केही केही रहन्छ। यो एउटै प्रधानमन्त्री पाला मात्रै भएको भए भन्दिनँ म, मैले अहिले कुनै व्यक्ति प्रधानमन्त्रीलाई बारेमा कुरा गरिरहेको छैन, मैले के कुरा गरिरहेको छु भने जोसुकै नेतृत्वमा रहे पनि तिनले यस्ता कुराहरूमा कहीँ कतैतिर ध्यान दृष्टि नै दिएको रहन्छ। भनेपछि अब दोषी त को भन्दाखेरि जसले यस्ता कामहरू गर्नका लागि प्रोत्साहित गरेका छ, निगरानी गर्नलाई कुनै मेकानिजम बनाएको छैन अथवा मेकानिजम छ भने तिनलाई प्रभावकारी बनाउन सकिएको रहेछ भने दोषी त तिनीहरू हुन् कि। त्यसले तिनै नेताबाट हामीले चाहिँ सुशासनको परिकल्पना गरिराखेका छौँ। त्यस कारणले सुशासन भनेको कुरो चान्सुन कुरा होइन, जुन दिन चाहिँ के छ भने सुशासन आउनुको निम्ति नेता सुध्रिनु पर्छ, तर यी नेता नै सुध्रिन्छन् र यिनीहरूबाट सुशासन आउँछ भन्ने कुरालाई पनि अहिले तर तत्काल अहिले केही आशा गर्न सकिँदैन।
अब यति बेला विभिन्न विधेयक माथि चाहिँ विशेष गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 संशोधन गर्न पर्नेको विधेयकमाथि छलफल भइरहेको छ संसदको राज्य व्यवस्था समितिमा। हिजो समितिको बैठकमा गृहमन्त्री रमेश लेखक सँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित भएर त्यहाँ आफ्ना अभिव्यक्तिहरू दिनुभयो। भ्रष्टाचार नियन्त्रणमा सत्ता पक्ष र प्रतिपक्ष भनिँदैन गृहमन्त्रीले त्यो भन्नुभएको छ, र अहिले यहाँले पछिल्लो एउटा प्रकरण पनि सुनाउनु भयो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको। अब यसलाई चाहिँ सो पार्टीले राजनीतिक प्रतिशोधमा चाहिँ आफ्ना सभापतिलाई पक्राउ गरियो, अनुसन्धान गरियो भनेर भनिरहँदा अब गृहमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा सत्ता पक्ष र प्रतिपक्ष नभनिने अभिव्यक्ति दिनुभएको छ। अब यसलाई चाहिँ भ्रष्टाचारको विषय अथवा कुनै पनि अनियमितताको विषयमा राजनैतिक दलका नेताहरूलाई अनुसन्धान गर्दा चाहिँ राजनीतिक प्रतिशोधको रूपमा लिइने घटना अहिलेको मात्र होइन विगतदेखि नै चलिआएको हो, यसलाई चाहिँ अब कसरी हेर्न सकिन्छ?
यो राजनीतिज्ञहरूले जब आफूलाई चाहिँ आरोप लाग्छ, आक्षेप लाग्छ, अनि यिनीहरूले चाहिँ भन्ने कुरा सजिलो कुरा के हो भने राजनीतिक प्रतिशोधको कारणबाट मलाई यो मुद्दा लगाएको, मलाई चाहिँ हेरेसमेन्ट गरिरहेको हो, मेरो राजनीति सिद्ध्याउन खोजिरह भन्छन् क्या। अपवादमा त्यस्ता कुराहरू नि कहिले काहीँ हुन्छ, नहुने चाहिँ होइन है। कहिले काहीँ एउटा राजनीतिक दल सत्तामा छ भने अर्कोलाई सिद्ध्याउनुको निमित्त पनि त्यस किसिमको कुराहरू नहुने कुरा चाहिँ होइन। तर अहिले रवि लामिछानेजीले चाहिँ जुन किसिमबाट चाहिँ अहिले चाहिँ व्यवहार गरिरहनु भएको छ, उहाँका सम्बन्धमा जति सूचनाहरू भएर सार्वजनिक भएर आइरहेको छ, त्यसबाट के देखिन्छ भने उहाँमाथि राजनीतिक प्रतिशोध भइराखेको स्थिति छैन। अहिले चाहिँ के अदालतको अनुमति नै लिएर चाहिँ के छ भने अनुसन्धान भइरहेको छ। अब अनुसन्धान नै गर्न हुँदैन र उनी चाहिँ के छ भने नेपालको कानुन संविधानभन्दा माथि नै छन् भन्ने कुरा हो नि, अर्कै कुरा हो। होइन भने अनुसन्धान नै गर्न पाइएन भन्ने कुरो चाहिँ त भएन नि त। त्यस कारणले नेताले त के भन्न सक्नु पर्यो भने म निष्कलङ्क रहन्छु, मलाई अनुसन्धान गर, अनुसन्धानबाट जे ठहर छ त्यो त म मान्न तयारै छु नि भन्ने ताकत हुनुपर्छ। त्यहाँ चाहिँ के छ भने राजनीतिक प्रसिद्ध हुने कार्यकर्तालाई यदि घोर्याएर तिनीहरूलाई उभारेर सडकमा उभारेर त्यसबाट उन्मुक्ति पाइन्छ भनेर सोच्नु हुँदैन नि। त्यसरी सोच्यो भनेदेखि त देशमा झन् कुशासन फैलिन्छ। सुशासन दिन्छु भन्ने नामबाट उनी गृहमन्त्री भएका थिएनन्। जब उनी कुशासनलाई चाहिँ के छ भनेदेखि कुशासनलाई रोक्नु चाहिँ ढाकछोप गर्नलाई उनी गृहमन्त्री भएका रहेछन्। त्यो सबैले देखिरहेको स्थिति छ, पहिला पासपोर्टका कुरादेखि लिएर सबै कुराहरू हामीले हेरेर, दोहोरो नागरिकताका कुरादेखि लिएर सारा कुराहरू हामीले हेरिरहेका छौँ। उनको चाहिँ छवि कस्तो छ त, जनतालाई भोर्याएर यसरी चुनावमा चाहिँ केही सडकमा केही व्यक्तिलाई उतार्नु एउटा कुरा हो, तर इन्साफ त सडकले गर्ने होइन नि त, कानुनले गर्ने। त्यो कानुन अनुसार चाहिँ अनुसन्धान भइराखेको स्थिति छ भने त्यस अवस्थामा नेता हुन्छु भन्ने व्यक्तिले चाहिँ के छ भने सरकारको गरिराखेको सब सम्बन्धित जिम्मेवार निकायले गरिएको अनुसन्धानमा सघाउ गर्नुपर्छ, भड्काएर जन कार्यकर्तालाई भड्काएर त्यहाँ अवरोध सृजना गर्न मिल्दैन।
अब अर्कोतर्फ कर्मचारीहरूलाई चाहिँ, सरकारी कर्मचारीहरूलाई राजनीतिक संरक्षण भयो, यसले चाहिँ अनियमितता झन मौलायो, यसमा नियन्त्रण गर्न सकिएन भनेर अख्तियारको गुनासो पनि छ। अब अहिले सार्वजनिक यो भ्रष्टाचार निवारण चाहिँ गर्न नसक्नु चाहिँ एउटा सार्वजनिक निकायहरूका कर्मचारीहरूको पनि एउटा भूमिका हुन्छ। उनीहरू चाहिँ राजनीतिक संरक्षणमा रहे जसका कारण चाहिँ उनीहरूमाथि कार्यवाही गर्न सकिएन भन्ने अख्तियारको एउटा गुनासो पनि छ। त्यो हिजोको बैठकमा अख्तियारका प्रमुखले पनि त्यो अभिव्यक्त गर्नुभएको छ। अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ यहाँ?
होइन, जिम्मेवारी सार्ने कुरा आफ्नो ठाउँमा छ। मैले फलाना फलानाले गर्दाखेरि चाहिँ यहाँ चाहिँ सहयोग गरेन, फलाना फलानाले गर्दाखेरि कामलाई अगाडि बढाउन सकिनँ भनेर गर्ने गुनासो एकले अर्काको टाउकोमा चाहिँ राख्ने कुरा आफ्नो ठाउँमा छ। अख्तियारकै विरुद्धमा नि त जनताको थुप्रो गुनासो छ नि। अख्तियारले जुन गुनासो गरिरहेको हुन्छ, अख्तियार र अख्तियार हुने संस्थानले भनौँ न, अख्तियारको छवि कहाँ कुन छ राम्रो छ र भन्नुहोस् त। लोकमान सिंह कार्कीदेखि दिप बस्नेतदेखि लिएर त्यो चाहिँ रामायण पाठकदेखि त्यहाँ नियुक्ति भएर जाने प्रमुख आयुक्तहरू कसरी त्यहाँ पुगेका हुन्छन् भन्ने कुरा त्यो सानो समाजमा समाज छ नेपाली नेपालको, त्यो धेरै मान्छेलाई थाहा छ है। अब प्रेम कुमारजी नै कसरी जानुभएको छ त्यहाँ, होइन पहिला दिप बस्नेत कसरी जानुभएको थियो, अब यो सबै कुरा दोष लगाएर कसैलाई फाइदा छैन। आफ्नो कर्तव्य चाहिँ पूर्ण रूपमा काम जति आफूलाई अधिकार दिएको छ आफ्नो क्षमताले भ्याएसम्म काम गरेर देखाउने हो। अर्काले गर्न दिएन भनेर अर्काको टाउकोमा दोष थोपेर चाहिँ त्यो संस्थाले त्यहाँको चाहिँ नेतृत्वले उन्मुक्ति पाउने अवस्था छैन। किनभने अख्तियार पहिला कुरा हेर्नुहोस्, एउटा सोच्नुपर्छ त्यो अख्तियार भन्ने संस्था जो छ त्यसले को प्रति उत्तरदायी छ, को प्रति उत्तरदायी छ, उसले जिम्मेवारी को प्रति वहन गर्नुपर्ने होइन। लोकतान्त्रिक व्यवस्थामा सम्पूर्ण कुरा सुशासन कुशासनको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने त प्रधानमन्त्रीले हो। त्यसको विपरीत चाहिँ के छ भने देशमा चाहिँ अख्तियार दुरुपयोग गर्ने संस्था चाहिँ राखिया छ। अब सबै देशमा अख्तियार दुरुपयोग अनुसन्धान जस्तो गैर जिम्मेवार संस्था त छैन नि त, तर त्यहाँ त सुशासन छ। नेपालमा यो अख्तियार दुरुपयोग अनुसन्धान भएर यसले सुशासन कायम गर्न कति 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 चाहिँ के छ भने यसले सफलता पायो त त्यो केही पनि देखिँदैन। अपवाद बाहेक जाली सर्टिफिकेटका कुराहरूलाई धेरैमा यसले सफलता पाएको छ। होइन अनि मुद्दा चलाउँदाखेरिको अवस्थामा उसको चाहिँ मुड अनुसार उसको चाहिँ आवश्यकता उसको कहाँको प्रभाव अनुसारको अवस्थामा मुद्दा चलाइराखेको होला। कति यस्ता मुद्दा चलाउनु पर्ने चाहिँ फाइलहरू जुन जुन सप्रेस गरेर राखिरहेको चाहिँ छ, वाइट बडीदेखि लिएर धेरै धेरै फाइलहरू त्यहाँ छ बाहिर चर्चामा जुवाइरहेको छ है। हुनु त भन्यो भने के हुन्छ त्यो अनुसन्धानकै क्रममा छ, हामी अनुसन्धानै गर्दैछौँ भन्ने कुरा पनि आउँछ है। त्यसकारण अख्तियारले चाहिँ के छ भने मात्रै देशमा सुशासन कायम गर्छु भनेर चाहिँ हामीले सोध्छौँ भनेदेखि त्यो चाहिँ गलत कुरा हुन्छ। र फेरि अर्को कुरा त्यो अख्तियार भने कति ठुलो संस्था छ र त्यहाँ कति एक्सपर्ट छन् र कति कति जाने जानकारहरू छन् र के अरे भ्रष्टाचारको जुन सम्बन्धमा छानबिन गर्ने एक्सपर्ट कति छन् र त्यहाँ देशमा देशव्यापी रूपमा यति धेरै ठुलो भ्रष्टाचार छ त्यो सबै भ्रष्टाचारलाई जाने अनुसन्धान गर्न सक्ने स्थिति त उसको छैन है। त्यस कारणले उसले भनेको कुरा पनि आंशिक रूपमा असत्य छ म भन्दिनँ, तर मूलत अख्तियार आफै पनि कति जिम्मेवार छ सुशासन कायम गर्नको लागि निर्णय गरेर त्यो अख्तियार आफैले आफ्नो मूल्याङ्कन गर्नुपर्छ।
अब भ्रष्टाचार निवारणका लागि एउटा नियमनकारी संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग, अब यहाँ अब प्रमुख आयुक्तदेखि आयुक्त नियुक्ति प्रक्रिया समेतलाई अब विभिन्न कोर्टबाट यसलाई हेर्ने गरिन्छ, यो प्रक्रिया नै भएन भन्ने कुराहरू पनि आइरहेका छन्। अब यसलाई बलियो बनाउनु त अवश्य पर्छ, अब यसलाई बलियो चाहिँ कसरी बनाउने त
हेर्नुहोस्, यो जतिसुकै कुरा गरे पनि नेतृत्व देशको नेतृत्व जुन कार्यकारी प्रमुख छ उसैले इनिसिएटिभ लिनुपर्छ र चाहिँ आफ्ना दलभित्र सर्वदलीय बैठक डाकेर दुई चार दिनसरी कसरी सुशासन कायम गर्न सकिन्छ, यो अख्तियारको चाहिँ रोल कस्तो किसिमको छ, अरू चाहिँ भ्रष्टाचार नियन्त्रण गर्न सक्ने अरू आबद्ध संस्थाहरू जो छन् तिनीहरूको चाहिँ कसरी एक्टिभ गर्न सकिन्छ भन्ने कुराको लागि लिएर व्यापक रूपमा छलफल गर्नुपर्ने, विशेषज्ञहरूको पनि ओपिनियन लिएर चाहिँ नीति बनाउनु पर्ने, त्यो नीति बनाइसकेपछिका अवस्थामा कार्यान्वयन यसरी गर्ने, अब यहाँबाट काम स्टार्ट गर्ने भन्ने किसिमबाट वृहत छलफल गर्ने हो भनेदेखि केही न केही काम सुरु गर्न सकिन्छ। तर यो काम हुँदैन कि प्रधानमन्त्रीले भनिदिन्छन् के भनेदेखि म चाहिँ यो भ्रष्टाचार सुन्दानी सुन्दिनँ, म सुन्ने सहनता सहनशीलता म हेर्न भ्रष्टाचारलाई हेर्न चाहन्न भनेर भनिरहेको हुन्छ। अब मिनबहादुर गुरुङ र उहाँको श्रीमतीले गएर सँगै बसेर चाहिँ त्यहाँ शिलान्यास गरिरहेको हुन्छ। त्यस कारण मैले बुझ्नै नसकेको कुरा क्या जुन बोली छ बोली अनुसारको व्यवहार किन नेताले गर्दैन, नेपाली जनताले धेरै कुरा खोजिएको छैन, नेताले बोली अनुसारको व्यवहार गरून्, बोली अनुसारको व्यवहार गरून् र बोलेको कुरा पुरा गर्नको लागि भगिरथ प्रयत्न गरून्, कुरा त्यति गर्यो भने जनता खुसी हुन्छन् क्या, नेपाली जनता त धेरै सज्जन र चाहिँ सुपथ छ अन्त। त्यस कारणले चाहिँ मतलब अहिले मैले भन्न खोजेको कुरा के भने यस्तो कुरा जति भयो अब दोहोरिनु हुँदैन क्या, दोहोरिनु हुँदैन अब है, अझ सुधार गर्ने ठाउँ छ, किनभने अब आशा कसबाट गर्यो नि त हामीले यी केपी शर्मा ओलीबाटै गर्ने हो। अहिले त्यो कार्यकारी प्रमुख उहाँ नै हुनुहुन्छ, दुई वर्षको चाहिँ प्रधानमन्त्री भने दुई वर्षको प्रधानमन्त्री भने नि नेपालको हकमा चान्सुनी अवधि अहिले यहाँ त छ महिना नौ महिना सरकार बदलिने ठाउँमा दुई वर्षको अवधि उहाँले लिनुभएको छ या पाउनु भएको छ भने अब 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 सुरु गरौँ न, अब यस्तो काम गर्नु हुँदो रहेछ, यसले त धेरै समस्या पार्दो रहेछ, हाम्रो पार्टीलाई पनि क्षति पुर्याउँदो रहेछ है, यस्तो काम गर्दाखेरि त आफ्नै पार्टीभित्र विरोध सामना गर्नु पर्दो रहेछ भन्ने कुरामा सचेत भएर उहाँले काम सुरु गर्नु पर्यो क्या, अब फेरि काम सुरु गर्नु पर्यो, यस्तो यस्तो गलत काम गर्नुपर्ने चाहिँ लाग्नु भएन। जानी नजानीकन कहिलेकाहीँ गल्ती हुन्छ होला, तर पनि प्रधानमन्त्री भने पनि व्यक्ति नै हो, व्यक्तिबाट पनि गल्ती हुनसक्छ होला, तर रियलाइजेसन त्यसको चाहिँ हुनु पर्यो र चाहिँ के छ भने अरू सहकर्मी के भन्छ सहकर्मी चाहिँ पार्टीहरूसित जो छन् उनीहरूसित सबैलाई छलफल गरेर सकेसम्म चाहिँ अपोजिसनलाई पनि कन्फिडेन्समा लिएर काम यसरी गर्छौँ हामी भनेर नेपाली जनतालाई आश्वस्त पार्नु पर्यो।
अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ, अब हामीले यो कुराकानी गरिरहँदा अब पछिल्ला क्रियाकलाप हेर्दा कतै हाम्रो समाज नै भ्रष्टाचार गराउन उद्यत त देखिँदैन भन्ने प्रश्न पनि उठेको छ क्या एउटा. अब भ्रष्टाचार गर्ने तर उसको शिर चाहिँ उचो भएर हिँड्ने, अब केही वर्ष जेलमा बसिदिउनु त पछि त आफ्नो सम्पत्ति आफ्नै हो भन्ने एउटा प्रवृत्ति खालका आम रूपमा त्यो बुझाइ पनि छ. अब हाम्रो समाज र यो भ्रष्टाचार नियन्त्रणका जुन प्रयासहरूलाई हेर्दा चाहिँ छोटकरीमा के भन्न सकिन्छ?
यसो हो, जनतालाई दोष दिने कुरा भने जनतालाई यसरी चाहिँ के छ भनेदेखि यो भ्रष्टाचार गर्नु पर्दो रहेछ भनेर चाहिँ के छ गर्नु नगर्ने हुँदो रहेछ, त्यो नगरी बाँच्न कठिन हुँदो रहेछ भनेर चाहिँ सिकाउने त फेरि नेतृत्व तह नै हो नि. किन नेतृत्व भने नेता जस्तो हुन्छ देशको जनता पनि त्यस्तै हुने क्या. जनता त जनता त सधैँ सज्जन हुन्छन् तर तिनको सज्जनताको फाइदा चाहिँ नेताले नलिएर जनताले आफ्नो चाहिँ जुन किसिमको स्वार्थको कुरो छ जनताबाट साध्न खोज्दाखेरिको अवस्था हो यो आउने कुरा. त्यसमा जनतालाई दोष दिने कुरो भन्दा जनतालाई कसरी ट्र्याकमा लैजाने भन्ने कुरा त, जनतालाई कसरी ठिक बाटोमा लैजाने भन्ने कुरा, नेतृत्व कसरी जनतालाई दिने भन्ने कुरा त फेरि नेताकै कुरा हो नि. जनतालाई दोष दिएर हुँदैन, जनतालाई ठिक ट्र्याकमा लानलाई त नेतृत्वले नै त्यहाँ सक्षम हुनुपर्छ नि त.
हस् श्री हरि अर्यालज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो. यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दैथ्यौं वरिष्ठ अधिवक्ता श्री हरि अर्यालसँग, विशेष गरी नेपालमा अहिले भ्रष्टाचार निवारणका लागि भएका प्रयास, पछिल्ला गतिविधिहरू र गर्नुपर्ने कामका सम्बन्धमा हामीले उहाँसँग कुराकानी गर्यौं. यो सँगै आजको अन्तर्संवाद यति नै. भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं. आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल विदा हुन्छु. नमस्कार.